लैपटप मोबाइल तथा प्रिंटर को सेल्स तथा बेस्ट सर्विस को लागी एकमात्र रोजाई एब्सोल्युट कम्प्युटर एन्ड मोबाइल
सहित चोक मेगा मार्केट भित्रको अन्तिम कम्प्युटर पसल फोन 0555 75 501
पहिले रातिको 8 बज्यो
नमस्कार कार्यक्रम सहज स्वास्थ्य चर्चामा प्रविधिबाट सहकर्मी गगन गिरीसँगै लक्ष्मी पौडेलको विजय एफएम 101.6 इन्टरनेट अनलाइन र मोबाइल एप्लिकेशनबाट एकैसाथ सुन्दै हुनुहुन्छ देश तथा विदेशमा रहेर हामीलाई सुनिरहनु भएका श्रोता आफन्त तपाईको स्वास्थ्यमा सरोकार राख्ने हेतुले तपाईको स्वस्थ जीवनको र दीर्घायु जीवनको कामना सहित हामीले यो कार्यक्रम प्रसारणमा ल्याएका हौ हरेक साताको शनिबार राति 8 बजेदेखि पौने 9 बजेसम्म अर्थात 45 मिनटको समय हामी कुनै एउटा रोग र सम्बन्धित रोगका विशेषज्ञ डाक्टरसँग स्टुडियोमा रहनेछौं तपाईसँग प्रत्यक्ष परामर्शका लागि चिकित्सकलाई स्टुडियोसम्म ल्याउने गर्दछौं कार्यक्रम सहज स्वास्थ्य चर्चामा हामीसँगै सहकार्य गरेको संस्था सहज सामुदायिक अस्पताल जुन गैंडाकोटमा रहेको छ हामीसँगै सहकार्य गरेको छ र यदि तपाईमा स्वास्थ्य समस्या छ भने तपाई खुम्चिएर बस्नु हुँदैन तपाई डराएर बस्नु हुँदैन लजाएर बस्नु हुँदैन हाम्रो ध्येय यो हो कि तपाईले सहज तरिकाले आफ्नो समस्या राख्ने र त्यसको समाधान गर्न पाउनु तपाईको अधिकार हो र त्यो अधिकारलाई कुण्ठित गर्नु हुँदैन भन्ने हेतुले विजय एफएम र सहज सामुदायिक अस्पतालको सहकार्यमा कार्यक्रम सहज स्वास्थ्य चर्चा प्रसारणमा ल्याएका छौं आजका लागि एउटा विषयवस्तु छनौट गरेका छौं महिलाहरूमा महिनावारीको समस्या र महिला तथा पुरुष दुवैमा हुने निसन्तानपनको समस्या बारे तपाईका जिज्ञासा सुन्ने र समाधान गर्ने एउटा प्रयासमा छौं हामीसँग हुनुहुन्छ भरतपुर अस्पताल चितवनका स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर हेमनाथ सुवेदी उहाँसँग प्रत्यक्ष कुराकानी गर्न चाहनुहुन्छ भने 078-50-14-06 को लाइन हामीले खुल्ला गरिसकेका छौं तपाईमा यदि महिला दिदीबहिनीहरू सुन्दै हुनुहुन्छ भने महिनावारीको समस्या छ र श्रीमान श्रीमती दुवैजना यदि कसैले सुन्दै हुनुहुन्छ र तपाईमा निसन्तानपनको समस्याले तपाईहरू आत्तिरहनु भएको छ अथवा बुझ्न खोज्नु भएको छ भने हामीलाई फोन गर्न सक्नुहुनेछ 078-50-14-06 तपाईँको हरेक जिज्ञासा मेटाउने एउटा प्रयासमा छौं र 98-455-82-82 म्यासेज गर्नुभयो भने पनि हामी तपाईँको जवाफ दिनेछौं र यदि फोन गर्न सम्भव छैन तर तपाईँले म्यासेज गर्न सक्ने अवस्था छ भने 98-455-82-82 जानकारी सहितको म्यासेज पठाउनुहोला हामी तपाईँलाई यहाँबाट कल ब्याक गर्नेछौं र तपाईँको समस्या लिनेछौं साथमा फेसबुकमा जानुभयो भने विजय एफएमको फेसबुकमा एउटा पोस्ट गरिएको छ त्यहाँ कमेन्ट गर्नुभयो भने पनि हामीले त्यो लिन सक्छौँ साथै मेरो आफ्नै पर्सनल म्यासेन्जरमा पनि तपाईँले म्यासेज गर्नुभयो भने हामीले तपाईँको समस्या समाधान गर्नेछौँ LAKSHMEE लक्ष्मी PAUDEL पौडेल सर्च गरेर म्यासेन्जरमा म्यासेज गर्नुभए पनि हुन्छ र साथमा तपाईँ यदि आफ्नो नाम गोप्य राख्न चाहनुहुन्छ भने त्यो सुविधा पनि हामीले दिएका छौँ आफ्नो नाम गोप्य राखेर पनि तपाईँ आफ्नो समस्या हामीसँग सेयर गर्न सक्नुहुनेछ र अब भने कार्यक्रममा शुरूआतमा म सहज सामुदायिक अस्पतालको थोरै त्यहाँको जानकारी समितिको सामग्रीतर्फ लाग्न चाहन्छु त्यसपछि हामी यो विषयमा चर्चा परिचर्चा गर्नेछौँ हामीसँग हुनुहुन्छ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर हेमनाथ सुवेदी अब लागौं सहज सामुदायिक अस्पतालको यो जानकारी तर्फ।
सहज सामुदायिक अस्पताल सहज स्वास्थ्य सहकारी संस्था लिमिटेड गैडाकुटले सञ्चालनमा लागेको सामुदायिक अस्पताल हो। विक्रम सम्वत 2058 सालमा स्थापना एवं दर्ता भई विक्रम सम्वत 2059 सालबाट सञ्चालनमा आएको क्लिनिकलाई 2070 साउन 31 गतेबाट अस्पतालीय सेवामा विस्तार गरी सहज सामुदायिक अस्पताल सञ्चालनमा ल्याइएको हो। सहजको आवाज स्वस्थ समाज भन्ने नाराका साथ नवलपरासीको गैडाकुट 4 कालीगण्डकी चोकबाट 150 मिटर उत्तरतर्फ रहेको 51 सयको अस्पतालले आधुनिक स्वास्थ्य सेवा दिँदै आइरहेको छ। अस्पतालले हाल 24 घण्टा चिकित्सक सहितको आकस्मिक सेवा, प्रयोगशाला सेवा, एम्बुलेन्स सेवा दिँदै आएको छ। यस्तै अस्पतालले सुरक्षित मातृत्व सेवा, प्रसूति सेवा, सुरक्षित गर्भपतन, ईसीजी, एक्सरे, भिडियो एक्सरे, इन्डोस्कोपी, कोलोनोस्कोपी, अन्तरङ्ग सेवा दिँदै आएको छ। अस्पतालले मधुमेह, थाइरोइड, मुटु रोग, स्त्री तथा प्रसूति रोग, बाल रोग, हाड जोर्नी, छाती पेट सम्बन्धी बिरामीका लागि विशेषज्ञ डाक्टर सहितको स्वास्थ्य परीक्षण सेवा दिँदै आएको छ। अस्पतालले क्षयरोगका बिरामीहरूका लागि चिकित्सकीय निगरानीमा निशुल्क सेवा दिँदै डट सेन्टरका रूपमा काम गरिरहेको छ। अस्पतालले समुदाय लक्षित कार्यक्रम अन्तर्गत घर दैलो प्राथमिक स्वास्थ्य उपचार पोषण कार्यक्रम सञ्चालनमा ल्याएको छ। स्वास्थ्य सेवा सहज, सुपथ र गुणस्तरीय हुनुपर्छ भन्ने मान्यताका साथ सुरक्षात्मक, उपचारात्मक र प्रवर्धनात्मक सेवा दिँदै आएको अस्पताल नगर अस्पतालको परिकल्पनाका साथ अगाडि बढिरहेको छ।
यतिखेर सुन्यौ सह सामुदायिक अस्पतालको जानकारी मूलक यो सामग्री सहकर्मी श्रीधर उपाध्यायको साथमा कार्यक्रम सह स्वास्थ्य चर्चामा अब भने ढिला नगरिकन लाग्न चाहन्छु आजको विषयवस्तुतर्फ। महिलाहरूमा हुने महिनावारीको समस्या र महिला पुरूष दुवैमा रहने निसन्तानपनको समस्याका बारेमा हामीसँग हुनुहुन्छ भरतपुर अस्पताल चितवनका स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर हेमनाथ सुवेदी। डाक्टर साहबलाई म स्वागत गर्न चाहन्छु। डाक्टर साहब, स्वागत छ यहाँलाई विजय एफएममा।
धन्यवाद लक्ष्मीजी।
आराम हुनुहुन्छ?
आरामै छु।
अस्पतालतिरबाट सिधै आउनुहुन्छ कि आज अरू कुनै काममा व्यस्त हुनुहुन्थ्यो?
आज बिदाको दिन हुनाले आफ्नै काममा व्यस्त थिए।
आज हामीले विषयवस्तु महिलाहरूमा महिनावारीको समस्या र महिला पुरुष दुवैमा हुने निसन्तानपनको समस्यालाई चाहिँ जोड्दैछौ। यो महिनावारीको समस्या भनेको गडबडीको समस्या र त्यो अवस्थामा हुन सक्ने अरू पीडाहरूको कुरा विशेष चाहिँ आउने गर्दछ।
मैले विशेष यो टपिकमा चाहिँ कुरा गर्नको लागि कस्तो भने निसन्तानपनको समस्यामा त्यो सँगसँगै जोडिएको महिनावारीको समस्याको बारेमा चाहिँ म आज डिस्कस गर्न चाहन्छु।
हामी यो कसरी जोडिएको छ यो विषयवस्तु भन्ने कुरा नै अलिकति प्रश्न पार्न सकिन्छ।
पहिला त निसन्तानपन भनेको के हो भन्ने कुरामा हामीले जानकारी लिन जरुरी छ। निसन्तानपन भनेको कुनै कपालले एक वर्षसम्म रेगुलर असुरक्षित यौन सम्पर्क मतलब अस्थायी साधन प्रयोग नगरिकन यौन सम्पर्क गर्दाखेरि एक वर्ष लगातार बीचमा कुनै रोगक्षेक नभइकन सम्बन्धमा रहँदा पनि यदि सन्तान हुँदैन भने चाहिँ हामीले त्यसलाई निसन्तानपन भनेर भन्छौँ। र त्यो समस्या चाहिँ धेरै जसो लोग्ने मान्छे र महिला दुवैजनामा हुने समस्या हो र यसको दुवैजनाको कारणको भागीदारी चाहिँ 50-50% रहने गर्छ। त्यो बारेमा चाहिँ हामी डिस्कस गर्नेछौँ।
एउटा प्रमुख कुरा के भन्दा यो यसमा दुवैजना बराबर भागीदार हुनुहुन्छ भन्ने कुरा उठाउनु पनि धेरैजना चाहिँ पुरुषको समस्या भन्दा महिलाको समस्या हो कि अथवा अड्कलबाजीकै भरमा पनि महिलाको समस्या हो भनेर चाहिँ बरु अर्को विकल्प खोज्नेतर्फ
चाहिँ गाउँघरमा देखेको सुनेको आफै प्रत्यक्ष पनि हामी साक्षी भएका कति घटनाहरू छन्। 5-6 वर्ष बच्चा भएन के गर्ने त भन्दा अर्कै श्रीमती ल्याउने र अर्कोलाई बिहे गर्ने भन्ने त्यो समस्या चाहिँ छ। तर उहाँहरूले के बुझ्नु पर्यो भने यसमा महिलाको मात्रै दोष रहँदैन, पुरुषको पनि दोष रहन्छ। यही भएर निसन्तानपन भनेको महिलाले मात्रै होइन पुरुषको कारणले गर्दाखेरि पनि हुन्छ।
कस्तो अवस्थामा महिलाको चाहिँ निसन्तानपनको अवस्था रहन सक्छ?
अब कस्तो छ भने सबैभन्दा पहिला त बच्चा कसरी बस्छ भन्ने कुराहरूको हामीले जानकारी लिन पनि जरुरी हुन्छ। बच्चा बस्नको लागि श्रीमान को ब्रिय र श्रीमतीबाट निस्किने चाहिँ अण्डाको जरुरी हुन्छ र श्रीमानको ब्रिय चाहिँ लिङ्गबाट बाहिर निस्किने हुन्छ र त्यो योनि भित्र गइसकेपछि त्यहाँबाट जुन महिलाको महिनामा एकचोटि जुन अण्डा निस्किन्छ त्यो अण्डा अण्डाशयबाट अण्डा निस्किसकेपछि अण्डवाहिनी नली फ्यालोपियन ट्युब भन्छौँ हामीले त्यो अण्डवाहिनी नलीमा गएर बस्छ महिनामारीको पन्ध्रौँ सोह्रौँ दिनको दिन र त्यो पन्ध्रौँ सोह्रौँ दिनको समयमा दुईजना बीच सम्बन्ध भयो भने चाहिँ श्रीमानको ब्रिय यो नै हुँदै पाठेघर हुँदै अण्डवाहिनी नली जुन डिम्बवाहिनी नली छ त्यो नलीमा गएर बस्छ र त्यहाँ अण्डा आइपुग्यो भने चाहिँ सेचन गरेर चाहिँ बच्चा बन्ने हो र अण्डवाहिनी नलीबाट त्यो बच्चा बनेर छैठौँ दिनको दिन मात्रै पाठेघरभित्र आएर बस्ने गर्छ र यो बिचमा निसन्तानपन हुने कारणहरूमा के भयो त भन्दा अघि भर्खर हामीले यदि श्रीमानको ब्रिय होइन शुक्राणुमा यदि समस्या छ भने पनि त बच्चा हुने भएन किनभने शुक्राणु त चाहियो अर्को अघि भर्खर मैले भनिहालेँ अण्डाशयबाट अण्डा निस्किनु पर्यो महिनाको एकचोटि निस्किन्छ त्यो निस्कनै पर्यो र त्यो अण्डा अण्डावाहिनी नली जुन छ डिम्बवाहिनी नली त्यो नलीले लिनु पर्यो र त्यो नलीसम्म श्रीमानको शुक्राणु चाहिँ जानु पर्यो र दुईटा शुक्राणु र अण्डा बिचमा सेचन हुनु पर्यो र सेचन भइसकेपछि त्यो अण्डवाहिनी नलीमा जुन सेचन भएर बच्चा बनेको हुन्छ त्यो बच्चा आएर पाठेघरभित्र बस्नु पर्यो भनेपछि यहाँनिर के छ भने सबैभन्दा पहिला त 50% चान्सेस निसन्तान पनि हुने कारणमा चाहिँ श्रीमानको पनि दोष आयो किन ब्रिय राम्रो छैन ब्रिय भनेकै छैन उसको अण्ड श्रीमानको अण्डकोशमा नि समस्या छ अथवा अण्डकोशबाट निक्लेको ब्रिय उसको लिङ्ग हुँदै श्रीमतीको योनिभित्र बस्दैन भने पनि एउटा बच्चा नहुने भयो है त्यसलाई निसन्तान पन्न भन्न सकिने भयो अर्को चाहिँ अब महिलाको हकमा अण्डाबाट अण्डाशयबाट अण्डा निस्किएन र त्यो अण्डालाई अण्डवाहिनी नलीले लिन सकेन र त्यो अण्डावाहिनी नलीमा शुक्राणु पनि जान सकेन र गएर सेचन भइसकेपछि पनि त्यो जुन बनेको बच्चा हुन्छ छैटौँ दिनको दिन आएर त पाठेघरभित्र बस्नु पर्यो र पाठेघरको जुन वातावरण छ त्यो पनि अनुकूल भएन भने पनि के हुने भयो त भन्दा निसन्तान पनि
समस्या रहने भयो। प्रिय आफन्त कार्यक्रम सहज स्वास्थ्य चर्चामा छौँ। हामीसँग हुनुहुन्छ भरतपुर अस्पतालका स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर हेमनाथ सुवेदी। उहाँसँग तपाईँ यदि प्रत्यक्ष रूपमा कुराकानी गर्न चाहनुहुन्छ, परामर्श लिन चाहनुहुन्छ महिनावारीको समस्या र निसन्तानपनको समस्याका बारेमा भने 0785014006 को बाटो भएर आउनुहोला। नम्बर फेरि सम्झाउन चाहे 0785014006। यदि तपाईँ नाम गोप्य राख्न चाहनुहुन्छ भने पनि तपाईँले आफ्नो नाम परिवर्तन गरेर अथवा नाम नभनेर पनि सहभागिता जनाउन सक्नुहुन्छ। हाम्रो उद्देश्य मात्र यो हो कि तपाईँ आफूले समस्या बताउन चाहेको समस्या अथवा भन्न चाहेको समस्या नाम खुलाउनु पर्ने अवस्थाकै कारण चाहिँ लुकाउनु पर्ने अवस्था नआओस्, तपाईँले खुलेर आफ्नो समस्या राख्न सक्ने एउटा वातावरण बनोस् र त्यसको समाधान हामी गर्न सकौँ। र यसै गरी यदि फोन गर्न सक्ने अवस्था छैन, म्यासेज गर्न सक्ने अवस्थामा हुनुहुन्छ भने 98455082082 एउटा म्यासेज गर्नुहोला, हामी यहाँबाट तपाईँलाई कल ब्याक गर्नेछौँ र तपाईँको इच्छा अनुसार नाम गोप्य पनि रहनेछ। यसै गरी फेसबुकमा पनि जान सक्नुहुनेछ, फेसबुकमा विजय एफएमको फेसबुक पेज अथवा मेरो आफ्नो पर्सनल म्यासेन्जरमा पनि तपाईँ आउन सक्नुहुनेछ। यो जानकारी तपाईँलाई गराउन चाहे हामी रक्षासँगै कुराकानी गर्छौँ। महिनावारीको गडबडीको कुरा गरौँ, अलिकति महिनावारी नियमित नहुँदाखेरि अथवा तपाईँले भन्नुभयो महिनावारीको कुरा सबैभन्दा प्रमुख रहन्छ, महिनावारी र निसन्तानपन जोडिएको कुरा भएको हुनाले पनि यो हामीले एकैचोटि उठाएका छौँ। महिनावारी गडबडीको अवस्था अथवा महिनावारी के भयो भने कस्तो अवस्थामा निसन्तानको समस्या चाहिँ त्यसले निम्त्याउँछ?
धन्यवाद लक्ष्मीदेवी प्रश्नको लागि। कस्तो छ भने एउटा समस्या छ, अघि भर्खर भनिहालेँ मैले निसन्तानपन हुने समस्यामा चाहिँ एउटा अण्डाशयबाट अण्डा ननिस्किने जुन समस्या छ त्यो समस्याले गर्दाखेरि पनि निसन्तानपन हुन्छ। यदि अण्डाशयबाट अण्डा निस्किएन भने के हुन्छ भन्दा महिलाको महिनावारी अण्डाशयबाट निस्किने जुन अण्डाको जुन समय छ त्योसँग अति नै रिलेटेड छ। यदि महिलाको अण्डाशयबाट अण्डा निस्किँदैन रेगुलरली हरेक महिना भने उहाँको महिनावारी गडबडी हुन्छ भन्ने चाहिँ निश्चित हुन्छ। र जस्तो कि एउटा समस्या छ महिनाको महिनावारी चाहिँ एकदम गडबडी हुने, अहिले त्यो समस्या धेरै नै प्रखर मात्रामा चाहिँ हाम्रो यो साउथ एसियन कन्टेक्स्टमा आइराखेको छ। त्यो समस्यालाई हामीले पिसिओडी भन्छौँ। त्यो भनेको कस्तो भने महिनावारी गडबडी हुने, महिनावारी चाहिँ डेढ महिना, दुई महिना, तीन महिनामा हुने है, अनि त्यो सँगसँगै उहाँहरूको शरीरमा अलिअलि रौँहरू पलाउने र डन्डीफुरहरू धेरै आउने र बिहे भइसकेको चार पाँच वर्ष भइसक्यो र उहाँहरूलाई चाहिँ सन्तानको प्राप्ति नहुने त्यो समस्या चाहिँ एउटा रहेको छ र अहिले 20-25% यो निसन्तानपनको जुन कारण छ त्यसमा यो अण्डाशयमा हुने जुन पिसिओडीको जुन समस्या छ त्यो पाइएको छ। हजुर भन्नुहोस्। हजुर
जस्तो गडबडीको कुरा चाहिँ हाम्रो नेपालमा चाहिँ अलिकति तलमाथि दुई चार दिन तलमाथि हुँदा पनि गडबडी भयो लौ समस्या भयो भन्ने गरिन्छ होइन, तर निश्चित अलिकति 10-15 दिनको फरकलाई पनि सहजताका रूपमा
अति नै राम्रो प्रश्न तपाईँले गर्नुभयो। महिनावारी नर्मल जुन महिनावारी हुन्छ सामान्य महिनावारी त्यो बारेमा बुझ्न जरुरी छ। धेरै महिलाहरू हामी कहाँ के भनेर आइपुग्नुहुन्छ भने मेरो महिनावारी गडबडी भयो, के भयो त भन्दा महिनामा दुईचोटि भयो। महिनामा दुईचोटि कहिले भयो, एकचोटि पहिलो हप्तामा भयो 5 गतेतिर भयो, अर्कोचोटि चाहिँ मेरो 28 गते भयो भनेपछि महिनामा दुईचोटि त भयो। तर उहाँहरूले बुझ्न के जरुरी छ भने 5 गते भएर 28 गते हुन्छ भने त्यो महिनावारीको ज्ञात 23-24 दिनको भएको छ भने त्यो चाहिँ नर्मल हो है, त्यो सामान्य रूपमा लिइन्छ। र रिसर्चमा जुन 1931 एउटा रिसर्च भएको थियो महिलाको महिनावारी नर्मल महिनावारी कति दिनदेखि कति दिनसम्म हो त भनेर, त्यतिखेरै पत्ता लागिसकेको छ कि नर्मल महिनावारी चाहिँ 21 दिनदेखि 35 दिनभित्रको जुन ग्यापमा हुन्छ त्यो महिनावारीको साइकललाई हामीले सामान्य रूपमा लिने गर्छौँ। यदि 21 दिन नपुग्दै एउटा महिनावारी पछि अर्को महिनावारी आउने जुन अन्तर छ त्यो अन्तर 21 दिन नपुग्दै यदि हुन्छ भने चाहिँ त्यसलाई हामीले पोलिमेनोरिया भन्छौँ, चाँडो चाँडो हुने। र यदि 35 दिन कटेर हुन्छ भने त्यसलाई चाहिँ ओलिगोमेनोरिया भन्छौँ। अघि मैले भनेको जुन पिसिओडी भन्ने समस्या छ यसले चाहिँ धेरै नै ओलिगोमेनोरिया गराउँछ, भनेको एकदम लामो समयपछि महिनावारी हुने गराउँछ।
जस्तो हामीले समस्याको कुरा गरौँ, यो समस्या समाधान हुन्छ, निसन्तानपनको समस्यालाई चाहिँ समाधान गर्न सकिन्छ
अवश्य। अब यो 21औं शताब्दीमा आइसकेपछि समाधान गर्न नसकिने भन्ने त कुरो छैन। सर्टेन कारणहरू बाहेक धेरैजसो जुन निसन्तानपन गराउने समस्याहरू छन् त्यसलाई हाम्रो मेडिकल साइन्सले चाहिँ समाधान गर्ने बाटो निकालिसकेको छ।
भनेको अब कस्तो अवस्था रह्यो भने अथवा के समस्या आफूमा रह्यो निसन्तानपनको अवस्थामा, कुन अवस्थामा चाहिँ आफ्नो स्वास्थ्य अवस्था छ अथवा आफूले कति प्रयास गर्दासम्म पनि सन्तान भएन भने चाहिँ चिकित्सकसम्म पुग्ने त
कस्तो छ भने अघि भर्खर मैले भनिहालेँ निसन्तानपन भन्नको लागि चाहिँ कम्तीमा 1 वर्ष श्रीमान श्रीमतीको बिचमा चाहिँ सम्बन्ध हुनु पर्यो र त्यो बिचमा अस्थायी साधनको प्रयोग गरेको हुनु भएन। यदि 1 वर्ष यसरी आफूले चाहँदा चाहँदै पनि यदि बच्चा हुँदैन भने चाहिँ त्यो अवस्थामा चाहिँ गएर चिकित्सकको परामर्श लिनुपर्ने जरुरी ठान्दछु।
हामी औषधि नै प्रयोग गरेर पनि यो समस्या समाधान गर्न सक्छौँ कि चाहिँ अरू केही प्रक्रियाहरू होइन, अपरेसन लगायत डक्टरको प्रत्यक्ष निगरानीमा के चाहिँ भयो भने हाम्रो यो समस्या चाहिँ समाधान
हुन्छ? हजुर, राम्रो प्रश्न लक्ष्मीजी। कस्तो भने कतिपय कपालहरूलाई, कतिपय जोडीहरूलाई अथवा श्रीमान श्रीमती जति हुनुहुन्छ हाम्रो देशका महिला दाजुभाइ तथा दिदीबहिनीहरू, उहाँहरूलाई चाहिँ सन्तान कसरी रहन्छ भन्ने कुराहरू चाहिँ कति ज्ञान छैन कि त्यसको लागि सबैभन्दा पहिलो उपचार अथवा उपचारको पद्धति भनेको काउन्सिलिङ हो। बच्चा कसरी बस्छ र कुन दिन बस्छ, के हुन्छ भने कतिजनाको चाहिँ श्रीमान बिहे गर्नुभयो, श्रीमान विदेश जानुभयो, विदेशबाट 1 महिनाको छुट्टीमा आउनुहुन्छ, त्यो 1 महिनाको छुट्टीमा पनि कलिकत्ता जानुहुन्छ, 1 महिनापछि फेरि विदेश जानुहुन्छ, त्यसै गर्दा गर्दै उहाँको 3-4 वर्ष बितिसक्यो होइन, उहाँहरू सँगै बसेको त जम्मा 1 महिना हो, त्यसमा पनि त्यो 1 महिनामा पनि त्यो महिलाको अन्डा निस्किने जुन समय छ त्यो समयमा श्रीमानसँग सम्बन्ध भएको छ कि छैन भन्ने कुराहरू जरुरी रहन्छ कि। त्यही भएर सबैभन्दा पहिला त काउन्सिलिङ र सन्तान कसरी बस्छ र सन्तान जन्माउनको लागि चाहिने आधारभूत कुराहरू के हुन् भन्ने कुराहरू चाहिँ सबैभन्दा पहिला जुन त्यो कपाल छ कपाललाई सिकाउनु पर्ने जरुरी
हुन्छ.
पहिलो ट्रिटमेन्ट भनेकै त्यो श्रीमान श्रीमतीलाई उचित परामर्श नै फर्स्ट ट्रिटमेन्टमा आउँछ.
भनेपछि जस्तो यसमा चाहिँ अधिकांशले के भन्नुहुन्छ औषधिको प्रयोगले पनि निसन्तान पाउनुहुन्छ भन्ने पनि छ. जस्तो महिनावारीको समयमा प्रयोग गरिएका औषधिहरू महिनावारी कहिले काहीँ जस्तो हाम्रो समाजमा के हुन्छ भने पूजा आजा पर्यो होइन त्यस्ता कार्यक्रमहरू परे जुनमा चाहिँ आफू जानुपर्ने छुट छ भन्ने एउटा डरले औषधि प्रयोग गर्नुहुन्छ दिदीबहिनीहरूले त्यसको समस्याले पनि निसन्तानपनको समस्या बढायो भन्ने. अर्को कुरा खानपानमा ध्यान नदिँदा खानपानको समस्याले पनि निसन्तान पाउनुहुन्छ भन्ने खालको पनि कुरा छ. खासमा यसको सन्दर्भ औषधिको प्रयोग खानपानमा चाहिँ कसरी ध्यान पुर्याउने औषधिको प्रयोगले के समस्या हुन्छ त्यो पनि बताइदिनु न.
अति नै राम्रो प्रश्न लक्ष्मीजी. कस्तो छ भने जुन अहिले भर्खर भन्नुभयो जुन महिनावारी आउँछ कि पूजा आजा छ महिनावारी आउँछ कि भनेर लिइने जुन औषधिहरू छन् तिनीहरू हर्मोनल पिल्सहरू हुन् र ती हर्मोनल पिल्सहरूले चाहिँ महिनावारीलाई गडबडी मात्रै गर्ने हो तिनीहरूले निसन्तानपन चाहिँ ल्याउँदैन. हजुर त्यो चाहिँ ढुक्क भए हुन्छ उहाँहरूलाई. र अर्को कुरा जुन इन्भाइरोमेन्टल कुरा गर्नुभयो तपाईँले वातावरणीय कुरा र कतिपय औषधिहरू तिनीहरूले चाहिँ निसन्तानपन ल्याउन सक्छ. जस्तो कि क्यान्सर को लागि प्रयोग गरिने जति किमोथेरापीहरू छन् तिनीहरूले चाहिँ के गर्छ त भन्दा जुन प्रिमिटिभ जर्म सेल भन्छौँ हामीले बच्चा बनाउने जुन सेलहरू हुन्छ त्यो प्रजनन सेलहरूलाई चाहिँ मारिदिने गर्छ. त्यस्ता औषधिहरूको प्रयोगले र ती औषधि सँगसँगै जति लागु औषधिहरू छन् ती औषधिहरूको प्रयोगले पनि जुन प्रजनन कोषहरू छन् ती कोषहरूलाई चाहिँ डिस्ट्रोय गर्ने र ती कोषहरू डिस्ट्रोय भएपछि त अवश्य नै निसन्तानपन त भइहाल्छ. सर्टेन कोषहरू छन् हाम्रो शरीरमा कि महिलाको अङ्गमा चाहिँ अन्डा बन्ने हुन्छ त्यो पनि एउटा कोष हो र पुरुषको शरीरमा चाहिँ वीर्य बनेको हुन्छ है त्यसलाई हामीले शुक्राणु भन्छौँ त्यो पनि एउटा कोष हो. ती कोषहरूलाई चाहिँ जुन क्षति पुर्याउने औषधिहरू छन् तिनीहरूमा चाहिँ लागु औषधहरू पर्छन् धेरै जसो र त्यो सँगसँगै जुन क्यान्सरको लागि प्रयोग गरिने केमोथेरापीहरू यी औषधिहरूले चाहिँ र हाई डोज एन्टिबायोटिकहरूले पनि कहिलेकाहीँ चाहिँ निसन्तानपन ल्याउन सक्छ. तर कतिपय निसन्तानपनको लागि उपचार पनि हामीले ती जुन एन्टिबायोटिक छ तिनीहरूले नै गर्नुपर्ने हुन्छ.
प्रिय आफन्त कार्यक्रम सहज स्वास्थ्य चर्चामा छौँ. सुन्दै हुनुहुन्छ विजय एफएम 101.6 देश तथा विदेशमा रहेर हामीलाई सुनिरहनु भएका श्रोता आफन्त यदि तपाईँलाई महिनावारीको समस्याका बारेमा अथवा महिनावारीका विषयमा कुनै जिज्ञासा छ अथवा निसन्तानपनको विषयमा पनि कुनै जिज्ञासा छ सोध्न चाहनुहुन्छ जान्न चाहनुहुन्छ बुझ्न चाहनुहुन्छ भने 0785014006 बाटो भएर आउन सक्नुहुन्छ. यसै गरी यदि फोन गर्ने अवस्थामा हुनुहुन्न मेसेज गर्न सक्ने अवस्थामा हुनुहुन्छ भने 9845582082 यसमा मेसेज गर्नुहोला हामी यहाँबाट तपाईँलाई कल ब्याक गर्नेछौँ. तपाईँले चाहेको खण्डमा नाम गोप्य राख्न पनि सक्नुहुनेछ अथवा नाम परिवर्तन गरेर पनि आफ्नो समस्या हामीलाई सुनाउन सक्नुहुनेछ. प्रविधिबाट सहकर्मी गगनगिरीको साथ मिलिरहेको छ. मसँग हुनुहुन्छ भरतपुर अस्पताल चितवनका स्त्री तथा प्रसूति रोग विशेषज्ञ हेमनाथ सुवेदी. गगन एकैछिन विश्राममा लाग्छौँ त्यसपछि फेरि आउनेछौँ कुराकानी गर्न.
सहज
सुलभ र गुणस्तरीय स्वास्थ्य सेवाका लागि विशेषज्ञ चिकित्सक सहितको परीक्षण सेवा सहज सामुदायिक अस्पतालमा
हाम्रा सेवाहरू
24 घण्टा आकस्मिक सेवा एम्बुलेन्स सेवा परीक्षाला जाँच तथा औषधि पसल सेवा
अन्तरङ्ग सेवा
ECG एक्सरे भिडियो एक्सरे इन्डोस्कोपी र कोलोनोस्कोपी
सुरक्षित गर्भपतन सेवा
सुत्केरी सेवा
मातृ शिशु स्वास्थ्य कार्यक्रम
स्त्री तथा प्रसूति रोग
घर दैलो प्राथमिक स्वास्थ्य उपचार सेवा
क्षयरोगका बिरामीका लागि डट सेन्टर
मधुमेह थाइरोइड मुटु रोग
बाल रोग हार्ट जोर्नी पेट तथा छाती सम्बन्धी बिरामीका लागि
सहज सामुदायिक अस्पताल
गैंडाकोट 4 नवलपरासी फोन 0785012848
फेरि पनि उपस्थित भइसकेका छौं कार्यक्रम सहज स्वास्थ्य चर्चामा छौं. सहज स्वास्थ्य चर्चा गैंडाकोटमा रहेको सहज सामुदायिक अस्पताल र विजय एफएमको संयुक्त प्रयासमा प्रसारणमा ल्याइएको कार्यक्रम हो. तपाईँको स्वास्थ्य समस्यामा, तपाईँको स्वास्थ्य सरकारमा हाम्रो पनि चासो, तपाईँको दीर्घ जीवनका लागि एउटा प्रयास, तपाईँको स्वस्थ जीवनका लागि एउटा प्रयास कार्यक्रम सहज स्वास्थ्य चर्चामा छौं. तपाईँ कुनै पनि समस्या भएर, स्वास्थ्य सम्बन्धी समस्या भएर घरमा खुम्चिएर बस्न नपरोस्, कम्तीमा अस्पतालसम्म पुग्न नसकेकै कारण रोग लुकाएर बस्न सक्ने अवस्था नआओस्, तपाईँले घरमै बसी बसी चिकित्सकसँग प्रत्यक्ष परामर्श गर्न पाउने एउटा वातावरण सिर्जना गर्न सकौं र तपाईँले जान्न चाहेको कुरा रेडियोबाट सुन्न सक्नुहोस्, यो अवस्थाको एउटा व्यवस्था अथवा यो खालको एउटा वातावरण मिलाएका छौं कार्यक्रम सहज स्वास्थ्य चर्चा मार्फत. आज विषयवस्तु छनौट गरेका छौं महिलाहरूमा हुने महिनावारीको समस्या, महिनावारीको कुनै पनि जिज्ञासाहरू छ भने सम्झन सक्नुहुन्छ विजय एफएम 101.7 को बाटो भएर, र निसन्तानपनको समस्याका बारेमा पनि हामीले कुराकानी गरिरहेका छौँ. हामीसँग हुनुहुन्छ भरतपुर अस्पताल चितवनका स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर हेमनाथ सुवेदी. डाक्टर साहबसँग फेरि पनि कुराकानी गर्न चाहन्छु, छोटो विश्रामपछि फेरि पनि स्वागत छ डाक्टर साहबलाई.
धन्यवाद लक्ष्मी.
हामीले अब फेरि हामी निसन्तानपनकै समस्याको कुराकानीमा छौँ. जस्तो यो गर्भपतनको समस्या, गर्भपतन गर्ने प्रचलनले पनि निसन्तानपनको समस्या बढाएको छ भनेर चाहिँ विश्लेषण हुने गरेको छ. यो गर्भपतनले पनि निसन्तानपन हुन्छ?
प्रश्नको लागि धन्यवाद लक्ष्मीजी. गर्भपतन गरेको छ भने त्यो अघि मैले भनेको डेफिनेसनमा त आएन है, उहाँको बच्चा त बसिसकेको छ. कस्तो छ भने निसन्तानपन पनि दुई किसिमको हुन्छ. एउटा त सुरुमै हुने निसन्तानपन, श्रीमान श्रीमतीको बीचमा चाहिँ सम्बन्ध भइराखेको छ, बच्चा भएन सुरुदेखि नै, अनि त्यसलाई हामीले प्राइमरी सब फर्टिलिटी भन्छौँ. र अनि अर्को सब फर्टिलिटी छ, पहिला एकचोटि बच्चा भयो र त्यो बच्चा पछि फेरि उहाँहरूले राख्न चाहनुभयो बच्चा. बच्चा राख्न चाहनु हुँदा हुँदै पनि एक वर्ष बितिसक्यो तै पनि बच्चा हुँदैन भने त्यो अर्को किसिमको जुन निसन्तानपन छ त्यसलाई हामीले सेकेन्डरी सब फर्टिलिटी भन्छौँ. र हजुरले जिज्ञासा उठाउनु भएको जुन समस्या छ त्यो समस्यालाई चाहिँ हामीले सेकेन्डरी सब फर्टिलिटीमा राख्ने गर्छौँ. जुन अबोर्सन छ, अबोर्सन पनि दुई किसिमको हुन्छ, एउटा स्पोन्टेनियस अबोर्सन र इन्ड्युस्ड अबोर्सन. र स्पोन्टेनियस अबोर्सन जुन समस्या छ, थाहा नै नपाइकन हुने अबोर्सनहरू, उहाँले बच्चा बसेको छ भन्ने कुरा थाहा नै नपाइकन भएका अबोर्सनहरूले गर्दाखेरि पनि निसन्तानपन भइराखेको हुनसक्छ एउटा. अर्को कुरो, र हजुर मैले जहाँसम्म लाग्छ हजुरले सोध्न खोज्नु भएको चाहिँ इन्ड्युस्ड अबोर्सन जस्तो लाग्छ, जस्तो बच्चा फाल्ने
होइन, यो विषयमा हामी डाक्टर साहब फेरि कुराकानी गरौँ. कोही श्रोता हुनुहुन्छ उहाँलाई लिइहालौँ.
ए हुन्छ हजुर.
हजुर नमस्कार.
हजुर नमस्कार.
कहाँबाटको बोल्दै हुनुहुन्छ? नाम भन्न चाहनुहुन्छ या परिवर्तन गरेर भन्नुहुन्छ कि?
मेरो नाम शुभ सङ्गीता भुजाल हो.
के राख्न चाहनुहुन्छ? डाक्टर साहबसँग सिधै प्रश्न राख्न सक्नुहुन्छ. हजुर, कुरा राख्नुहोस् त, के छ समस्या?
यो बच्चा नहुने समस्या. हजुर
हजुर.
बिहा भएको 4 वर्ष भयो अहिले, अनि भर्खर अनि हानेको लगाइहालेको
छ. डाक्टर साहबसँग कुरा गर्नुहोस् है त, के भयो समस्या? श्रोता हुनुहुन्छ.
हेलो सर नमस्कार.
हेलो
हेलो नमस्कार सर.
हजुर नमस्कार.
अनि आरामै हुनुहुन्छ?
आरामै हजुर.
अनि के सन्तान नहुने महिनावारी पनि आमा नहुने समस्या भएछ मलाई है, अनि यसको उपाय बताइदिनुहोस् न भनेर.
हजुर हजुर, कहाँबाट बोल्दै हुनुहुन्छ? नवलप्रासीबाट बोल्दै हुनुहुन्छ. हजुर उमेर कति भयो?
उमेर मेरो अहिले 30 वर्ष भयो.
30 वर्ष भयो. बिहे भएको 4 वर्ष भइसक्यो भन्नुभयो है?
हजुर.
अनि श्रीमान को उमेर कति?
श्रीमानको उमेर 50 वर्षको
हुनुहुन्छ. अनि हजुर चाहिँ श्रीमानको पहिलो श्रीमती नै हुनुहुन्छ? दोस्रो श्रीमती हुनुहुन्छ. र श्रीमानको पहिलो श्रीमती तिर सन्तानहरू छन् कि छैन? है हुनुहुन्छ भने, अब मलाई जहाँसम्म लाग्छ पहिलो श्रीमानतिरको जुन सन्तानहरू छन् ती सन्तानहरू कति वर्षका भए? अनि पहिलो श्रीमतीको चाहिँ के भएर दोस्रो बिहे गर्नुभयो उहाँले? मैले उहाँलाई एउटा पर्सनल क्वेसन राख्न चाहे, जुन पहिलो श्रीमती प्रतिको कान्छो सन्तान पछि उहाँले सायद बन्ध्याकरण त गर्नु भएको छैन होला?
श्रीमानले
गर्नु भएको छैन भने श्रीमानले पहिले नै सन्तान दिइसक्नु भएको छ भनेपछि उहाँको केही समस्या छ जस्तो मलाई लाग्दैन। तैपनि उहाँलाई पनि एकचोटि उहाँको शुक्राणुको जाँच गर्नुपर्ने हुन्छ।
र
अब मैले सीमित प्रश्नहरू हजुरलाई राख्न चाहे, हजुर 30 वर्ष के हुनुहुन्छ र हजुरको महिनावारीको अवस्था कस्तो छ?
मेरो महिनावारी कहिले 2 महिना हुन्छ, कहिले महिनामा एकचोटि हुन्छ, कहिले 4 महिना पछि एकचोटि हुन्छ, अहिले 2-3 महिना भयो भएकै छैन
हजुर। अनि यो जुन महिनावारीको समस्या छ, यो समस्या तपाईँलाई महिनावारी सुरु भएदेखि नै यस्तै छ कि अहिले निश्चित समय
पछि भएर यस्तो भएको पहिला हुन्थेन?
कति वर्ष जति भयो?
अहिले भयो 4 वर्ष
जति भयो। अनि विवाह पश्चात हजुरहरू दुईजना सँगै हुनुहुन्छ?
हजुर सँगै छ।
र अनि सन्तान प्राप्तिको लागि हजुरहरूले प्रयास गर्नुभएको कति समय भयो?
प्रयास गरिरहेकै छ अनि हुँदैन।
अनि कति समय भयो टोटलमा?
हजुर
टोटलमा कति समय भयो?
टोटलमा भयो कति 1.5 वर्ष
भयो। 1.5 वर्ष भयो है। त्यसो हो भने मलाई जहाँसम्म लाग्छ तपाईँको जुन महिनावारी ढिलो हुने, तपाईँको ओजन पनि बढिराखेको छ यो बिचमा? ओजन कि तपाईँको तौल बढेको छ कि छैन? अनि अप्रत्याशित रूपमा तपाईँको शरीरमा रौँहरू बढी आएको त्यस्तो केही र अनुहारमा डन्डेफोरहरू बढ्न थालेको त्यस्तो केही छ?
केही
छैन। अब यस्तो हुन्छ, मलाई जहाँसम्म लाग्छ यो निसन्तानपनको जुन समस्या छ, श्रीमानले त पहिले सन्तान दिइसक्नु भएको छ, त्यही भएर तपाईँको शरीरमै यसको केही कारण छ कि भनेर खोजी गर्नुपर्ने हुन्छ। तपाईँको लक्षणको तपाईँले भनेका लक्षणहरूको आधारमा चाहिँ मलाई जहाँसम्म लाग्छ यो पिसिओडी भन्ने एउटा समस्या छ, त्यो समस्याले पनि हुन्छ। तपाईँ हाम्रो अस्पताल भरतपुर अस्पतालमा आइतबारदेखि शुक्रबारसम्म 5 नम्बरको कोठाको टिकट लिएर एकचोटि आउनुभयो भने सर्टेन हाम्रो जाँचहरू छन्, ती जाँचहरू गरेर हजुरलाई कुन समस्याले गर्दाखेरि निसन्तान बन्नुभएको हो र त्यो समस्यालाई पत्ता लगाउने र अनि त्यो समस्यालाई हामीले निराकरण गर्ने चाहिँ प्रयास गर्नेछौँ
है।
यसो गर्नुहोस् न, भरतपुर अस्पताल भोलि आइतबारदेखि शुक्रबारसम्म खुल्ला हुन्छ, 5 नम्बर कोठा भरतपुर अस्पतालको 5 नम्बर कोठा भनेर टिकट काट्नुहोस्, स्त्री तथा प्रसूति भनेर टिकट काट्नुहोस्, त्यहाँ भेट हुन्छ अवश्य नै है।
तपाईँले डाक्टर साहबलाई नै त्यहाँ भेट्न सक्नुहुन्छ र यदि अप्ठ्यारो पर्यो भने पनि तपाईँले चाहिँ हामी कार्यक्रम सुनेर चाहिँ आएको हो डाक्टर फलानो भन्नुभयो नि हेमनाथ सुवेदी, डाक्टर साहबलाई भेट्न सक्नुहुनेछ अस्पतालमा नै।
यदि म भएन भने पनि मेरा साथीहरू हुनुहुन्छ
एकदमै,
उहाँहरू पनि स्त्री तथा पशु रोग विशेषज्ञ हुनुहुन्छ, उहाँहरूलाई भेटेर पनि यो जिज्ञासाको समाधान हुन्छ।
हुन्छ, धेरै धेरै धन्यवाद श्रोता आफन्त हुनुहुन्थ्यो। र यसै गरी तपाईँ पनि आफ्नो समस्या राख्न चाहनुहुन्छ भने खुलेर समस्या राख्ने र त्यसको समाधानको प्रयास हामी गर्नेछौँ। 0785014006 बाटो भएर आउन सक्नुहुन्छ। यसै गरी म्यासेज पनि गर्न सक्नुहुनेछ 98455820 र त्यहाँ म्यासेज गर्नुभयो भने हामी यहाँबाट तपाईँलाई कल ब्याक गर्नेछौँ। र यदि तपाईँ आफ्नो समस्या लुकाएर बस्नुहुन्छ भने तपाईँको स्वास्थ्य समस्या झनै जटिल बन्न सक्छ। हामी कुराकानी गर्दैथ्यौँ डाक्टर साहब निसन्तानपनमा चाहिँ गर्भपतनको सन्सको कुरालाई नै, त्यसलाई निरन्तरता दिन
अबोर्सनको कुरा गर्दै गर्भपतन त्यो मेडिकल्ली गरिने गर्भपतनको कुरा गर्दै थिएँ अघि। मैले के हुन्छ भने गर्भपतन गराइसकेपछि गर्भपतन गराउने दुई तरिका हुन्छ, एउटा औषधि दिएर अर्को चाहिँ त्यो सर्जिकल्ली खुर्केर फाल्ने भन्छौँ हामीले त्यसलाई, सक्सन इभ्याकुएसन
र एमबिए भन्छौँ हामीले त्यसलाई, म्यानुअल भ्याकुम एस्पिरेसन भनेर भन्छौँ. के छ भन्दा यदि मेडिकल्ली गरिएको छ र त्यसलाई सबै असेप्टिक मेजर्सहरू इन्फेक्सन हुन नदिइकन गरिएको छ भने एउटा गर्भपतन पछि अर्को निसन्तानपन हुने समस्या चाहिँ धेरै नै कम आउँछ औषधिले गर्दा. यदि जुन खुर्केर फाल्ने भने मैले एमबिए गरेर एन्ड डायलिटेसन एन्ड क्युराटाज पनि भन्छौँ हामीले, त्यो खुर्केर यदि बच्चाको चाहिँ गर्भपतन गराइएको छ भने के हुन्छ त भन्दा, अघि भर्खर मैले निसन्तानपन गराउने कारणहरूमध्ये बच्चा आएर बस्नुपर्ने हुन्छ पाठेघरभित्र, र पाठेघर भित्र त्यो बच्चा बस्नको लागि पाठेघरभित्रको चाहिँ भित्री तह हुन्छ, त्यो भित्री तहलाई चाहिँ हामीले इन्डोमेट्रियम भनेर भनिन्छ, र त्यो इन्डोमेट्रियम यदि भिगरस क्युराटाज भन्छौँ कि हामीले, धेरै नै खुर्किएर निस्किएको छ भने त्यो भित्री तह चाहिँ दुईतिरबाट टाँसिएर बस्छ, र टाँसिएर बसिसकेपछि त त्यहाँ कुनै स्पेसै हुँदैन, अर्को बच्चा बन्यो भने पनि आउने, त्यो कारणले गर्दा चाहिँ निसन्तानपन हुनसक्छ. त्यही भएर हामी जति पनि महिला पुरुष कपाल जोडीहरू बच्चा पाल्नको लागि आउनुहुन्छ उहाँहरूलाई गर्भपतन सेवा त हाम्रो सरकारले दिएको छ. 12 हप्ताभित्रको बच्चाहरू चाहिँ उहाँहरूले इच्छा नलागेका कपालहरूले चाहिँ गर्भपतन गराउन सक्ने सेवा हाम्रो सरकारको नियमले कानुनले पनि दिएको छ. ती महिलाहरूमध्ये जो पहिलो बच्चा जन्माउने पहिलो बच्चा फाल्न आउने कपालहरू हुन्छन् उहाँहरूलाई चाहिँ सकेसम्म नफाल्नुहोस् भनेर चाहिँ हामीले सुझाव दिन्छौँ. र इन्डिकेटेड जसलाई जरुरी छ, जस्तो 3-4 बच्चा भइसक्यो झुकेर अर्को बच्चा बसेको छ, उहाँहरूलाई चाहिँ हामीले गर्भपतनको जुन अप्सन छ हामीले दिने गर्छौँ.
र तपाईँले कुरा प्रसङ्ग कुट्याउनु भयो नि, पहिलो पटक बच्चा गर्भपतन गराउँदै हुनुहुन्छ भने सकेसम्म चाहिँ नगराउन सुझाव दिनुहुन्छ.
किनभने यदि ब्लिडिङ धेरै भयो, औषधि खुवाएर पनि ब्लिडिङ धेरै भयो भने हामीले भित्र सफा गर्नुपर्ने हुन्छ, त्यो सक्सन गर्नुपर्ने हुन्छ, क्युरोटाज गर्नुपर्ने हुन्छ, त्यसले गर्दाखेरि चाहिँ त्यो पाठेघरको भित्री त नष्ट भयो भने त्यसले गर्दाखेरि निसन्तानपन हुने समस्या चाहिँ हुन्छ, तर त्यसको जोखिम चाहिँ धेरै नै कम छ, तर हुन चाहिँ सक्छ.
कस्तो नेपालमा चाहिँ गर्भपतनका कारण चाहिँ निसन्तानपन हुने समस्या चाहिँ कस्तो छ, तपाईँहरूले त अध्ययन अनुसन्धान गर्नुभएको छ.
हजुर, त्यो साह्रै नै न्यून छ, 0.5-1% आउँछ त्यो चाहिँ.
भनेपछि गर्भपतन पनि एउटा निसन्तानपनको कारण हुन सक्छ, तर यो चाहिँ धेरै कम सम्भावना छ. अलिकति सुरक्षित गर्भपतन गर्दाखेरि चिकित्सकहरूले कसरी गर्नु भएको छ भन्ने कुरामा पनि भर पर्ने कुरा हो. सुरक्षित
गर्भपतन गराउँदाखेरि जहिले पनि म के परामर्श दिन चाहन्छु, जति पनि जोडी हुनुहुन्छ महिला तथा पुरुष हुनुहुन्छ उहाँहरूलाई म के सुझाव दिन चाहन्छु भने, हाम्रो सरकारले तोकेका निश्चित संस्थाहरू बाहेक अरू ठाउँबाट गर्भपतन नगराउन हुन चाहिँ उहाँलाई म अनुरोध गर्दछु. किनभने अहिले धेरै मेडिकलहरूमा चाहिँ मकै भट्टा बाँडे जस्तो यो गर्भपतन गराउने औषधि पाइन्छ, र उहाँहरूले राम्रोसँग परामर्श दिन पनि जान्नु हुँदैन, र त्यसले गर्दाखेरि राम्रोसँग गर्भपतन नहुने, र त्यसले गर्दाखेरि रक्तस्राव धेरै हुने, र त्यो कारणले गर्दाखेरि कुनै कुनै महिलाहरूको चाहिँ ज्यान पनि जाने र इन्फेक्सन संक्रमणको कारणले गर्दाखेरि पनि ज्यान जाने चाहिँ ठुलै जोखिम र समस्याको रूपमा चाहिँ अहिले देखा परिराखेको छ.
हस् हुन्छ डाक्टर साहब, हामी कुराकानीको एकदमै अन्तिममा छ, केही भन्न चाहनुहुन्छ? आज हामीले महिनावारी र निसन्तानपनको समस्यालाई उठान गर्यौं.
हजुर, धन्यवाद लक्ष्मीजी. अन्तिम समयमा म के भन्न चाहन्छु भने, सबैभन्दा पहिला त शिक्षा जरुरी छ. महिनावारी को जुन समस्या छ त्यसलाई राम्रोसँग बुझ्नुपर्ने जरुरी रहन्छ. अहिले अमेरिकन एसोसिएसनको एउटा आर्टिकल मैले अस्ति पढेको थिएँ, महिलाको महिनावारीलाई चाहिँ भाइटल साइनको रूपमा लिन्छ अरे, उसको शरीरमा समस्या छ कि छैन भन्ने कुरा जनाउने एउटा कारण महिलाको महिनावारीको जुन साइकल छ त्यो पनि हो भनेर उद्धृत गरेको छ. त्यही भएर महिलाको महिनावारी जुन साइकल छ त्यो के, कुन चाहिँ नर्मल हो कुन चाहिँ एबनर्मल हो, त्यो हरेक महिलाले जान्न जरुरी छ. र निसन्तानपन भनेको बच्चा नवस्तरीमा निसन्तानपन हुँदैन, त्यसको पनि क्राइटेरियाहरू छन्, ती के कारणले गर्दाखेरि भएको हो भन्ने कुराहरू पनि उहाँहरूले बुझ्न जरुरी छ. यदि उहाँहरूलाई लाग्यो भने हामी सरकारी अस्पतालमा उहाँहरूलाई नै सेवा दिन आइतबारदेखि शुक्रबारसम्म निरन्तर सेवामा छौँ, उहाँहरू आउन सक्नुहुन्छ र हामी सकेसम्म उहाँहरूको जुन समस्या छ त्यसलाई निराकरण गर्ने चाहिँ बाटो खोज्नेछौँ.
एकदमै धेरै धेरै धन्यवाद सब, यो समय र कुराकानीका लागि.
धन्यवाद लक्ष्मीजी र विजय एफएम को टिमलाई पनि
आदरणीय श्रोता आफन्त कुराकानी गर्दै थियौं भरतपुर अस्पताल चितवनका स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर हेमनाथ सुवेदीसँग आजको विषयवस्तु महिनावारीको समस्या र निसन्तानपनको समस्याका बारेमा यो कुराकानीसँगै आजका लागि कार्यक्रम सहस्वास्थ्य चर्चाको निर्धारित समय सकिएको छ अन्तिम समयमा सम्झन चाहन्छु सहसामुदायिक अस्पताल गैंडाकोटलाई जसले हामीसँगै सहकार्य गरेर तपाईँको स्वस्थ जीवनका लागि दीर्घ जीवनका लागि एउटा प्रयास थालेका छौं प्रविधिबाट साथ दिने सहकर्मी गगन गिरीलाई विशेष धन्यवाद र कुराकानीका लागि डाक्टर साहबलाई पनि विशेष आभार भन्न चाहन्छु आगामी साता फेरि यस्तै कुनै एउटा विषयवस्तु र सम्बन्धित रोगका विशेषज्ञ डाक्टरसँग उपस्थित हुने नै छौं त्यतिन्जेलसम्मका लागि विजय एफएमको सम्पूर्ण युनिट कार्यक्रम युनिट बिदा हुन चाहन्छौ डाक्टर हेमनाथ सुवेदीसँगै लक्ष्मी पौडेल पनि छुटिन्छु नमस्कार।